रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति अन्तर्सम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल प्रत्येक बिहान हामी यसै बेला अन्तर्सम्वाद प्रस्तुत गर्ने गर्छौं र समसामयिक विषय र सन्दर्भहरूमाथि व्याख्या विश्लेषण समीक्षा समालोचना गर्ने गर्छौं। आज चाहिँ हामी पत्रकारहरूको विषयमा कुरा गर्छौं। हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघको अध्यक्ष निर्वाचित हुनुभएका विपुल पोखरेल आज हामीसँग हुनुहुन्छ। पत्रकार महासंघको यो लामो यात्रामा पहिलो पटक प्रत्यक्ष निर्वाचन भनौं यसलाई सबै सदस्यहरूले निर्वाचित गरेको पहिलो अध्यक्ष, यस कारणले यो एउटा ऐतिहासिक क्षण पनि हो। विपुल पोखरेल लामो समयदेखि पत्रकारितामा हुनुहुन्छ, जो छापामा पनि र रेडियो कर्ममा पनि हुनुहुन्छ, त्यसकारणले रेडियोलाई पनि र छापालाई पनि र पत्रकारिताको अरू विधाहरूलाई पनि नजिकबाट बुझेको एकजना सक्रिय पत्रकार विपुल पोखरेल जो अध्यक्ष हुनुहुन्छ नेपाल पत्रकार महासंघको। आजको अन्तर सम्वादमा पत्रकारहरूले भोगिरहेका पछिल्ला समस्याहरू र त्यसका निराकरणका लागि केही थप योजना कार्ययोजना र उहाँका दृष्टिकोणहरूको बारेमा बहस गर्छौं। टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
हजुर
विपुलजी हार्दिक स्वागत छ।
धन्यवाद।
अनि कस्तो अनुभव गरिरहनु भएको छ पत्रकार महासंघको अध्यक्षको रूपमा?
अध्यक्ष निर्वाचित हुने कुरामा मलाई धेरै शंका थिएन। मेरो जुन ढंगको पत्रकार महासंघको आन्दोलनमा जोडेर आएको पात्र थिए र मलाई साथीहरूले मूल्याङ्कन गर्नुहुन्छ भन्ने कुरामा विश्वास थियो। त्यसले गर्दा निर्वाचन परिणामलाई मैले स्वाभाविक रूपमा लिएको छु। तर निर्वाचित भइसकेपछिको अनुभूतिको कुरा गर्दाखेरि यसले ठूलो जिम्मेवारी बोध भएको महसुस भएको छ। म यो पदलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा यो निर्वाचन परिणाम पछाडि अलि बढी चिन्तित र गम्भीर पनि छु। मसँग साथीहरूको ठूलो अपेक्षा छ, किनभने पत्रकार महासंघको आन्दोलनमा लामो समयदेखि जोडिरहेको एउटा पात्र हुँ। मफसलमा पत्रकारिता गरेर आफूलाई यहाँसम्म प्रस्तुत गर्न सकेको पात्र हुँ र अहिले प्रत्यक्ष निर्वाचन मार्फत हरेक साधारण सदस्यले मतदानमा भाग लिएर निर्वाचित गर्नुभएको छ, जसका कारण प्रत्येक साधारण सदस्यले मेरा दिनदिनैका काम कारवाहीमा पनि औलो ठहराउन सक्ने एउटा नैतिक अधिकार राख्नु भएको छ। त्यसले गर्दाखेरि म अत्यन्त गम्भीरताका साथ आफूलाई यो आन्दोलनको नेतृत्व गर्दै अगाडि बढाउनुपर्छ भन्ने कुरामा थप जिम्मेवारी बोधका साथ अहिले उपस्थित भएको छु र त्यही जिम्मेवारी बोधबाट प्रेरित भएर मैले मेरा कार्ययोजनाहरू रणनीतिहरू निर्माण गर्नुपर्ने
दुईटा शब्द प्रयोग गर्नुभयो, एउटा चिन्ता र एउटा गम्भीरता। विपुल पोखरेलको त्यो चिन्ता चाहिँ के रहेछ जानौ न।
मेरो चिन्ता दुईवटा कुरामा मैले मलाई चिन्ता गर्नुपर्ने अवस्था महसुस भएको हो। पहिलो कुरा त नेपाली पत्रकारिताको जुन समस्याहरू छन् ती समस्याहरू एक किसिमले भन्छ चिन्ता गर्न लायकका समस्या छन्। श्रमको मुद्दा अहिले पनि चाहिँ तपाईँको हामीले नारामा मात्रै सीमित गरेका छौँ, यसलाई कार्यान्वयन गर्नुपर्ने छ। अर्को कुरा स्वतन्त्रताको सवाल पनि अहिले यति बेला सङ्घीय पद्धतिमा हामी गइरहँदाखेरि कानुन निर्माणको चरण सकिएको छैन। यो सङ्घीय संसददेखि लिएर पालिका स्तरहरूमा बनेका मस्यौदाहरू प्रेस स्वतन्त्रता मैत्री छैनन्। तिन दिनले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र श्रमजीवीको हकलाई समेत संकुचन हुने गरी मस्यौदाहरू ड्राफ्ट भएको र सरकारवालासँग पटकै छलफल नगरेर चाहिँ अगाडि बढाउन खोजिएको पाइएको छ। त्यसले गर्दा श्रमको उचित अभ्यास गर्ने सवालमा अहिले चिन्ता गर्नुपर्ने परिस्थितिमा नेपाली पत्रकारिता छ भने प्रेस स्वतन्त्रताको सम्पूर्ण रूपमा ग्यारेन्टी संविधानले गर्ने भने पनि हाम्रा ऐन कानुन नियमहरू बन्दै गर्दाखेरि कता कता त्यसलाई चाहिँ एउटा क्रस गर्ने खालका छन्। त्यसले गर्दाखेरि हामी यी विषयहरूमा यी समस्याहरूमा चिन्ता गर्नुपर्ने अवस्थामा छ भने यिनको समाधानका लागि हामी गम्भीरतापूर्वक एउटा योजना बनाएर अगाडि बढ्नु बेला भएको छ। त्यसले गर्दा यो चिन्ता र गम्भीरताको एउटा यो सम्मिश्रणबाट हामी एउटा नयाँ मार्ग पत्ता लगाएर पत्रकार महासंघलाई अगाडि ड्राइभ गर्नुपर्ने अवस्थामा छौँ भन्ने अनुभूति हो।
जस्तो ठुल्ठुला सञ्चार गृहहरूले समेत कोभिड 19 यो महामारी प्रारम्भ भएपछि धेरैको रोजीरोटी खोसिएको भन्ने गरिन्छ, जागिर गएको भन्ने गरिन्छ, प्रकाशन र प्रसारणहरू पनि साँगुरो पार्दै खुम्च्याउँदै ल्याएको, धेरै मान्छेहरूको जागिरमा प्रश्नचिन्ह उठेको, व्यवसायमा प्रश्नचिन्ह उठेको भन्ने कुरा नि छ। त्यो त्यो व्यवसायिक पाटोमा कतिको चिन्ता छ, त्यो कतिको चिन्तित विषय हो?
मैले अलिक श्रमको उचित मूल्य अभ्यास हुन नसकेको कुरा गरेर अलिकति संकेत गरेँ। खास गरी कोभिडको बेलामा हामीले रिसर्च पनि गर्यौँ पत्रकार महासंघको निवर्तमान कार्य समितिले गर्दाखेरि 10% साथीहरू विस्थापित भएको बेरोजगार हुनु पुगेको तथ्याङ्क आयो भने 71% साथीहरूले चाहिँ तपाईँको यो आर्थिक संकटसँग सामना गरिराखेका छौँ भन्ने जवाब दिनुभएको थियो भने नेपालको एउटा ठुलो अर्थतन्त्रको हिस्सा पत्रकारिता क्षेत्र हो, मिडिया इन्डस्ट्री एउटा ठुलो अर्थतन्त्रको क्षेत्र अरौ लगानी भएको क्षेत्र हो। यो क्षेत्रमा यो कामदारहरू विस्थापित हुने, बेरोजगार बनाइने, दायीबाट हटाइने र ठुलो एकहत्तर प्रतिशत भन्ने सानो संख्या होइन, त्यो संख्याको साथीहरूले आर्थिक सङ्कटसित पार गरिरहेको छु भन्ने भन्ने कुरा नेपालकै अर्थतन्त्रलाई पनि अहिले चाहिँ धक्का दिने ढङ्गको अवस्था देखियो भनेर भन्न सकिन्छ। एकातर्फ दृश्यले देखाएको तथ्यको आधारमा भने यहाँले भने जस्तै बिडिया हाउस भनेर भनियो, ठुलो लगानीका भनियो, अब यिनै नै मूल धारका हुन् भनेर भनियो, तर कोभिडको दुई महिनामा विज्ञापन नपाउँदाखेरि साथीहरूलाई विस्थापित गर्नुपर्ने, यो तलब कटाउनुपर्ने, मान्छेलाई नै बेरोजगार गराइदिने अवस्थामा जुन पुग्यो, यसले चाहिँ तपाईँको मिडिया म्यानेजमेन्टको पाटो नेपाली पत्रकारितामा अत्यन्त कमजोर रहेछ भन्ने कुरा चाहिँ पुष्टि भएको छ। त्यसले गर्दाखेरि हामीले मिडिया म्यानेजमेन्टको पाटोलाई पनि अब चाहिँ महत्त्वका साथ उठाउनुपर्ने देखिन्छ भने जो साथीहरू कमजोर म्यानेजमेन्टका कारण, कमजोर व्यवस्थापकीय क्षमता प्रदर्शन भएका कारण बेरोजगार हुनुपरेको छ, खाइपिआएको सुविधामा कटौती हुनुपरेको छ, यो कुराले पत्रकारमा आफूले अत्यन्त गम्भीरताका साथ लिएको छ। यो बिचमा 1000 भन्दा बढी साथीहरूले आफ्नो समस्यामा परेको उजुरी पत्रकार महासभामा गर्नुभयो, जसमध्ये 800 जति उजुरी हामीले संवाद मार्फत समाधान पनि गर्यौँ निवर्तमान समितिले, र केही मुद्दाहरू अरू अदालतमा पनि विचाराधीन छन्, केही अदालतबाट साथीहरूले न्याय पाएको अवस्था छ। भनेपछि यो पत्रकार महासङ्घ सबै श्रमजीवी पत्रकारहरूको संस्था हो, त्यस कारण त्यसरी समस्यामा परेका, कोभिडका कारण होला, अन्य विभिन्न बाहनामा होला, समस्यामा परेका साथीहरू पत्रकार महासङ्घ समक्ष आउने उजुर गर्ने क्रम बढेको छ। त्यसले गर्दाखेरि के भन्दाखेरि यो समाधानको प्रक्रियामा जानका लागि हामीले सहचरी भएको छ। त्यसले गर्दा म सबै साथीहरूलाई विनम्रताका साथ आग्रह गर्छु कि चिया पसलमा बसेर पत्रकार महासँग केही गरेर भन्नुभन्दा पनि आफ्ना समस्या पत्रकार महासँगलाई जानकारी गराइदिनु म आग्रह गर्छु। जानकारी भयो भने त्यसलाई सर्टआउट गर्नका लागि, समाधान गर्नका लागि कल गर्न सकिन्छ। त्यसतर्फ पनि म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु। यद्यपि पत्रकार महासँग आफ्नो एक्टिभिस्ट अर्गनाइजेसन हो, यसले चाहिँ निवेदन आयो भने काम गर्नु भनेर कुरेर त बस्दैन, आफ्नो मोनिटरिङ गर्छ, नियमित मोनिटर अनुगमन गर्छ, मिडिया हाउसहरूको अनुगमन गर्छ, आफ्ना प्रतिष्ठानहरू मार्फत त्यहाँका साथीहरूको अवस्थाको बारेमा जानकारी लिने प्रयत्न गर्छ। तर यो प्रयत्न जानकारी लिने प्रयत्न महासङ्घ आफैले पनि गरिरहँदाखेरि समस्यामा परेका साथीहरूले आफैले पनि जानकारी दिने कल्चर बढ्यो भने हामीले तपाईँ हामीले चिन्ता गरेको जस्तो श्रमजीवीको मुद्दामा अझ बेजोडसँग लडाई गर्न सकिन्छ भन्ने लाग्छ।
अब अलिकति कन्टेन्टका कुरा पनि हुने गरेका छन्। पत्रकारहरू आफै कति दीक्षित शिक्षित अथवा कति व्यावसायिक छन्, उनीहरूले कस्तो कन्टेन्टहरू ल्याउँछन् भन्ने छ। अझ न्यूज रूमको समावेशीकरण कुरा छ, नीति निर्माण तहमा समावेशीकरण कुरा छ, यो त पछिल्लो चरणको अलि विकसित अवस्थाको कुरा होला। कन्टेन्टहरूमा खेल्ने बेला पत्रकारहरूले अलिकति त्यो चलनचल्तीको भाषामा भन्यो भने स्वतन्त्रता भन्दा स्वच्छन्दता बढी प्रयोग गर्छन्, त्यसलाई पनि महासङ्घले अनुगमन गर्नुपर्छ पनि भन्छन् होइन।
स्वतन्त्रताभन्दा बढी स्वच्छता प्रयोग गरेको कुरा अनुगमनको क्षेत्रभित्र पर्छ जस्तो मलाई लाग्दैन। पत्रकार महासङ्घले कन्टेन्टहरू दिँदै गर्दा स्किलफुल ह्यान्सहरूबाट पत्रकार आचार संहिता र पत्रकारिताको विश्वव्यापी मान्यताहरू र पत्रकारिता सिद्धान्तका को जगमा टेकेर पत्रकारिता गर्ने अवस्थाको सुनिश्चित भयो भने हामी स्वच्छतासँग डराउनु पर्दैन। तर हामीले त्यो ढङ्गको स्किलफुल ह्यान्ड्सहरू तयार गर्न सक्यौँ कि सकेनौँ भन्ने विषयमा चाहिँ हामीले गम्भीर समीक्षा गर्न जरुरी छ। त्यसै कारण मैले निर्वाचनको बेलामा एजेन्डाका रूपमा पनि मैले फ्लोर गरेका थिएँ र यसमा प्रतिबद्ध पनि छु कि अब हामी पत्रकारितालाई व्यावसायिक बनाउने नाममा हामी भेगमा चिरेर हेर्नुपर्ने देखिन्छ। अब पत्रकार स्वयंलाई पनि व्यावसायिक बनाउने सन्दर्भमा पनि हामीले योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने जरुरी देखिन्छ। त्यसका लागि प्रशिक्षण प्रतिष्ठानको जस्ता संरचनाको उपस्थिति आवश्यक छ। त्यसका लागि सञ्चार गृहहरूले आफ्नो निश्चित मुनाफाको केही प्रतिशतहरू क्षमता वृद्धिका लागि चाहिँ तपाईँको छुट्याउनु पर्ने आवश्यकता छ। यसरी एउटा पत्रकारलाई सम्पूर्ण रूपमा निपुण हुन चाह्यो भने उसले त्यो ढङ्गको अवसर, त्यो ढङ्गको तालिम होला, त्यो ढङ्गको यो प्र्याक्टिस गर्ने ठाउँको कुरा होला, त्यसको उपलब्धताले एउटा पत्रकारलाई हामीले नेपालको हामीले तयार गरेको आचार संहिता, पत्रकारिताका मूल्य मान्यताहरू र पत्रकारिताको सिद्धान्त, बेसिक सिद्धान्तहरूको आधारमा पत्रकारिता गर्ने र एउटा ब्यालेन्स र सबैलाई चाहिँ डिजर्भ हुने ढङ्गको एउटा प्रडक्ट बाहिर ल्याउन सक्ने पत्रकार बनायो भने त्यो व्यावसायिक पत्रकारिताका लागि पनि योगदान हुन्छ, त्यो यो अडियन्सहरूका लागि पनि यो सही प्रडक्ट आयो भनेर चाहिँ त्यसलाई चाहिँ ट्रस्ट गर्ने कुरा हुन्छ र समग्रमा पत्रकारिता क्षेत्रप्रति नागरिकको विश्वास अलिकति हुन्छ। त्यसले गर्दा त्यो बाटोमा हामी गयौँ भनेपछि मलाई लाग्छ स्वतन्त्रताभन्दा मथिल्लो चरणसँग हामी आँच्नु पर्दैन। तर यहाँ भइदियो के त भन्दाखेरि पत्रकारलाई अवसर दिने, पत्रकारलाई दीक्षित बन्ने, प्रशिक्षित बनाउने, उनीहरूलाई स्किलफुल बनाउने सन्दर्भमा हामीसँग कुनै पनि योजना छैन। तर कन्टेन्टमा लेखेका एउटा भाषा, एउटा शब्द, एउटा अक्षरलाई लिएर चाहिँ पत्रकारहरू अराजक भए, लेखे पनि गरेनन् भनेर एउटा आलोचना मात्रै गर्ने एउटा प्रवृत्तिको विकास भएको छ, हामी त्यो आलोचनाको प्रवृत्तिभन्दा समाधान र सही एउटा मेन पावर तयार गर्ने संरचना निर्माणको दिशामा पनि हामी जानुपर्छ भन्ने मलाई लाग्छ। र यहाँले भने जस्तो पत्रकारिताका नाममा केही विसङ्गतिहरू छन् त्यसलाई स्वीकार्नैपर्छ, त्यो विसङ्गतिलाई जति सकिन्छ मिनिमाइज गर्नलाई, न्यून गर्नलाई, समाप्त गर्नलाई हामीले आचार संहिताको एडभोकेसी व्यापक रूपमा गर्नुपर्छ र त्यस्ता साथीहरूलाई डिस्करेज पनि गर्नुपर्छ। र मेरो एउटा विश्वास के छ भन्दाखेरि अडियन्सहरू नै सबैभन्दा ठुलो जज हुन्। त्यस्तो ढङ्गको अराजक प्रस्तुति सहितको पत्रकारितालाई क्रमशः उनीहरू नै त्यसलाई चाहिँ ग्रहण गर्दैनन् र सोध त्यो दुई चार महिना चल्ला त्यो आफै समाप्त भएर जान्छ। त्यसले त्यतातिर चिन्ता गर्नुभन्दा पनि दक्ष जनशक्ति उत्पादन र एउटा सिक्न चाहनेलाई सिक्ने संरचनाहरू बलियो संरचनाहरू निर्माणको दिशामा हामी गयौँ भने यसले लङ टर्म नेपाली पत्रकारितामा एउटा ठुलो कन्ट्रिब्युसन हुन्छ भन्ने मलाई लाग्छ।
जस्तो अब अहिले त नागरिक पत्रकारिता जस्तो भइसक्यो, प्रत्येक नागरिक आफै पत्रकार जस्तो, बढ्दो सामाजिक सञ्जालको प्रयोगहरू छ, एउटा घटना भयो कुनै भयो भने उसले आफैले अपलोड गर्छ, आफ्नो दृष्टिकोण आफै बनाउँछ, त्यो खुल्ला समाजको राम्रो पक्ष पनि हो। र सँगसँगै यति धेरै अनलाइनहरू छन्, यति धेरै युट्युबहरू छन्, युट्युबमा के कसरी प्रयोग भएको छ, इस्युलाई कसरी मान्छेले प्रयोग गरिरहेको होला, अनलाइनमा कसरी प्रयोग गरिरहेको होला, अखबारहरूमा लेख्ने कुरो परम्परागत अखबार मात्रै हुने, रेडियो टिभी मात्रै हुने कुरा रहेन, अहिले मल्टिमिडियाको युगमा धेरै अवसर पनि छ र धेरै चुनौती पनि छ। यी सेक्टरमा चाहिँ पत्रकार महासंघको सीमा कहाँसम्म हो, तपाईँहरूले कहाँसम्म हेर्ने, अनुगमन गर्ने, नगर्ने अथवा उनीहरूलाई संरक्षित गर्ने हिसाबले त्यो सेक्टरमा चाहिँ पत्रकार महासंघको सीमा कति हुन्छ?
पत्रकार महासंघको सीमा भनेको एउटा मैले अघि पनि भने जस्तै दक्ष पत्रकारहरूबाट पत्रकारिता कर्म प्रदर्शन होस् भन्ने सन्दर्भमा हामी सबै काम गर्न हामी स्वतन्त्र छौँ, फ्री छौँ। पत्रकारिताको व्यवसायिक प्रबन्धनका लागि काम गर्ने हाम्रो उद्देश्य नै रहेको छ। त्यसले गर्दा यहाँले भन्ने कुराहरू सबै हाम्रो कार्यक्षेत्रभित्र पर्छन्। अब यसमा के अरे यहाँले भने जस्तै जस्तो युट्युबहरूको कुरा आयो भनेपछि हामीले चाहिँ प्रश्न भनेको छौँ, युट्युबका साथीहरूसँग पनि हाम्रो निर्वाचनका बेला पनि छलफल भयो, त्यसपछि पनि छलफल गरिराखेका छौँ कि त्यो युट्युबलाई पत्रकारिताको मेन स्ट्रिममा ल्याउने कि नल्याउने। अब आफ्नो चाहिँ निजी पोर्टलको रूपमा कसरी प्रयोग गर्छ भने त्यो अभिव्यक्ति स्वतन्त्रतासित जोडिएर त्यो हाम्रो दायराभित्र नपर्ला। तर के भन्दाखेरि एउटा पत्रकारिता हुनका लागि त्यहाँ कम्तीमा पनि सम्पादक हुनुपर्छ, त्यहाँ सम्पादकीय नीति हुनुपर्छ, त्यहाँ आचार संहिता पालना गर्ने प्रतिबद्धता हुनुपर्छ, त्यहाँ यो यो एउटा न्युज यो इन्फर्मेसन सिस्टम भनेर भन्छ, न्युज सङ्कलन गर्ने, प्रशोधन गर्ने, सम्पादन गर्ने प्रोसेसलाई फलो गरेको हुनु पर्यो। र त्योभन्दा पनि बढी सोसल रेस्पोन्सिबिलिटी, हामी अहिले सामाजिक उत्तरदायित्वमा आधारित पत्रकारिताको सिद्धान्तमा नेपाली पत्रकारिताले अभ्यास गरिरहेका छ। त्यसले गर्दा सामाजिक उत्तरदायित्वमा आधारित पत्र के अरे भएर आफ्ना कन्टेन्ट पर्सिने यो चार पाँचवटा कुरामा चाहिँ के अरे क्लियर कट रूपमा चाहिँ आफूलाई प्रस्तुत गर्न सकेपछि पनि युट्युबलाई पनि हामी पत्रकारिताको एउटा पार्ट मान्न सक्छौँ। त्यस कारण साथीहरूले यी कुराहरूमा चाहिँ ख्याल गर्नुहोस् भनेर हामीले एडभोकेसी गर्न प्रारम्भ गरिसकेको अवस्था छ। त्यसले त्यसै गरी अन्य अनलाइनहरूको सन्दर्भमा, अन्य मिडियाहरूको सन्दर्भमा पनि हामीले यो पत्रकारिता कर्म त्यहाँ पत्रकारिता गर्नका लागि केही निश्चित कुराहरू हुनुपर्छ, त्यो कुराहरूलाई फलो गर्नुहोस् भनेर हामीले त्यो एडभोकेसी पनि हामीले गरिराखेका छौँ। र सँगसँगै स्वनियमनतर्फ आफ्नो कन्टेन्टलाई आफै चाहिँ तपाईँको नियमन गर्नका लागि चाहिँ साथीहरूलाई प्रेरित गर्न जरुरी छ। यदि स्वनियमन गरेनौँ भनेपछि हामीले आफ्नो कन्टेन्ट ठिक छ कि छैन, यसलाई कसरी रुचाइएको छ कि छैन भन्ने आधारमा हेरेनौँ भने त्यही बाहनामा राज्य कडा कानुन ल्याएर प्रस्तुत हुन सक्ने खतरा रहन्छ। यो नेपालको राज्यको मात्र होइन, जहाँको पनि खतरा, राज्य चाहिँ नियन्त्रणमुखी भएर नै प्रस्तुत हुन्छ। त्यसले गर्दाखेरि राज्यलाई त्यो बाटोमा आउन नदिनका लागि पनि आफै स्वनियमनको कल्चर चाहिँ डेभलप गरौँ भनेर हामीले चाहिँ यो मल्टिमिडियाहरू, यो न्यू मिडियाहरू प्रयोगकर्ताहरूलाई हामीले एडभोकेसी गर्न प्रारम्भ भइसकेको अवस्था छ। र सँगसँगै उहाँहरूले आफ्नो आचार संहिता निर्माण गर्न थाल्नुभयो, कार्यविधि बनाउन थाल्नुभयो, आफूलाई यसरी प्रस्तुत हुने भन्ने केही लिखित डकुमेन्टहरू बनाउन थाल्नुभयो भने पत्रकार महासंघ त्यति बेला फेसिलिटेट गर्न सक्छ, त्यो एकाडेमिक ढङ्गले फेसिलिटेट गर्न सक्छ, एउटा विज्ञहरूको समूह बनाएर चाहिँ त्यसलाई सपोर्ट गर्नलाई फेसिलिटेट गर्न सक्छ, फाइनेन्सियली पनि केही थर्बल चाहिँ सहयोग गर्न सक्छ। तर के भन्दाखेरि भित्रीबाट जागेर हामी यो न्यु मिडिया सञ्चालकहरू पनि पत्रकारिता कर्म अथवा पत्रकारिताको धर्म निर्वाह गर्ने गरी छु, त्यसका आधारभूत कुराहरूमा टेकेर मात्रै आफ्ना सामग्री तयार गर्ने दिशामा आउँछौँ भन्ने सङ्कल्प सबभन्दा पहिले उहाँहरूभित्र हुनु पर्यो। र पहिले त्यो चाहना जगाइदिनका लागि एडभोकेसीको पार्ट चाहिँ तत्काल प्रारम्भ गर्नुपर्ने देखियो र त्यो छलफल हामीले प्रारम्भ गरि पनि सकेका छौँ।
हजुर, तपाईँले अहिले भन्नुभएको कुरासँग एउटा स्वनियन्त्रण अथवा एउटा संयम अथवा गम्भीर अध्ययनको एउटा पाटो, यसैलाई अलिकति विस्तृत गर्ने सन्दर्भमा भनौँ, हरेक दिन प्रश्न गर्ने जात हो पत्रकार भनेको, यहाँ यस्तो भएन भनेर नैतिकताको प्रश्न गर्ने, अनुशासनको प्रश्न गर्ने, मर्यादाको प्रश्न गरिरहने, अरूको आदर आदर्शमाथि प्रश्न गरिरहने यो पेसा, त्यो पेसाकर्मी आफैको आदर्शमाथि चाहिँ कसले प्रश्न गरिदिने? त्यो त जनताले नै गर्ने होला, पाठकले, श्रोताले, दर्शकले गर्ने होला। यो तर्फ चाहिँ हाम्रो पत्रकारिताको अभ्यास अलिक कमजोर भयो भन्ने गुनासो मैले त्यही दोहोऱ्याएर फेरि यहीतिर आइरहेको चाहिँ कति जिम्मेवार बनाउन सकिन्छ पत्रकारहरूलाई?
निश्चित रूपमा यहाँले भनेको कुरा हो, आफ्नो आफ्नो कर्मका बारेमा यो स्वमूल्याङ्कन गर्नुपर्छ भनेर हामीले सैद्धान्तिक रूपमा त भन्छौँ, तर मान्छेले स्वमूल्याङ्कन गरेर आफूलाई करेक्सन गर्ने कुरामा त्यति धेरै रुचि जागर देखाइरहेका हुन्, यो मानवीय स्वभावका अन्तर्गतकै एउटा कुरा हो भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि प्रश्न पत्रकारले जसरी प्रश्न उठाउँछन्, पत्रकारहरूप्रति पनि अथवा पत्रकारिता क्षेत्र र पत्रकारिता क्षेत्रबाट प्रभाव हुने कन्टेन्टहरूमाथि पनि क्वेसन उठाउने जमात चाहिन्छ। त्यसैले गर्दा संसारभरि अहिले मिडिया लिट्रेसीको कुरा उठिरहेको छ, नेपालमा पनि मिडिया लिट्रेसीको बहस प्रारम्भ भएको छ। यो अडियन्सहरूलाई मिडियाबाट कन्टेन्ट कसरी तयार हुन्छन्, कसरी आउँछन् र त्यो आएका कन्टेन्टहरूमाथिको मतलब केही कमेन्ट भयो भने त्यो कमेन्टलाई कसरी कहाँसम्म पुर्याउन सकिन्छ भन्ने कुराहरू मिडिया लिट्रेसीभित्रका पार्टहरू, त्यसले गर्दा त्यो विषयमा पनि हामीले छलफल बहस चलाउनुपर्छ। नेपाली समाजमा पनि मिडिया लिट्रेसीको बारेमा प्रशस्त बहस चलाउने अवस्था आएको छ भनेर हामीले भन्न सक्ने अवस्था छ, र एउटा डेमोक्रेटिक सोसाइटीबाट मिडिया लिट्रेसी एउटा अनिवार्य पार्ट हो भन्ने लाग्छ। त्यो दिशामा हामी गयौँ भनेपछि मिडियामाथि पनि प्रश्न उठाउने र मिडियालाई सच्चिने मौका दिने एउटा अवसर प्राप्त हुन्छ पहिलो कुरा। दोस्रो कुरो, हामीले पत्रकारिताको पढाइलाई अझ व्यापक बनाऊ भनेर भनेका छौँ। पत्रकारिता तपाईँको हाई स्कुलमै कोर्स त डेभलप भयो, तर सबै ठाउँमा त्यसको पढाइ हुन सकेका छैन। पढाइ भएका ठाउँहरूमा पनि पत्रकारिता पढेको व्यक्तिले भन्दा पनि नेपाली अथवा सामाजिक शिक्षकहरूले त्यो पत्रकारिता पढाइरहनु भएको छ, त्यो त्यति प्रभावकारी हुन सकेको छैन। पत्रकारिताको कोर्स चाहिँ सानैको छैदेखि पढ्यो भने सकेसम्म त्यो जनशक्तिले पत्रकारिता गर्ला, नभए पनि पत्रकारिता के हो बुझ्छ र उसले पत्रकारिताको विषयमा चाहिँ तपाईँको छलफल गर्ने, त्यसरी कन्टेन्टहरूमाथि कुरा गर्ने एउटा त्यो जमात तयार हुन्छ। अर्को कुरा, सोसल मिडियाहरूसँग हामी तर्सिराखेका छौँ, सोसल मिडिया युट्युबहरूसँग तर्सिराखेका छौँ, तर यो युट्युब सोसल मिडियालाई कसरी समाज उपयोगी ढङ्गले प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले कोर्सहरू, तालिमहरू राज्यले सञ्चार गर्ने तालिमहरूमा पनि हामीले यो कुरालाई इन्क्लुड गर्न सक्यौँ भनेपछि त्यसको सदुपयोगतर्फ पनि जान्छ। जस्तो उदाहरणको लागि भनौँ, एउटा टमाटर खेती गर्ने किसानहरूलाई कृषि कार्यालयले तालिम दिइरहेछ भने पनि सोसल मिडिया मार्फत टमाटरको बजार कसरी खोज्न सकिन्छ भनेर हामीले सिकाउन थाल्यौँ भने त्यो कृषकले अब त्यो सोसियल मिडियाबाट अहिले भने आएको चाहिने नचाहिने कुराहरू भन्दा पनि आफ्नो व्यवसायलाई प्रवर्धन गर्नका लागि त्यसको उपयोग गर्ने अवस्था रहन्छ। त्यसले त हामी यो प्रविधिलाई कसरी सदुपयोग गर्ने, यो चाहिँ तपाईँको यो पत्रकारिता प्रति चाहिँ पनि प्रश्न उठाउन सक्ने जमात कसरी तयार गर्ने, मिडिया लिट्रेसीको कुरा कसरी गर्ने, पत्रकारितामा आउन चाहनेको व्यक्तिले चाहिँ तपाईँको 9 कक्षा 10 कक्षादेखि चाहिँ पत्रकारिता पढ्ने अवसर दिन कसरी सकिन्छ भन्ने बेसिक कुराहरू, जसले तपाईँको आजभन्दा 10 वर्ष 15 वर्ष 20 वर्षपछि परिणाम दिएर तर आजबाट प्रारम्भ गरेन भने फेरि समस्या यस्तै हुन्छ। तर यो दिशामा चाहिँ हाम्रो चाहिँ ध्यान नजाने, तर हामी चाहिँ आएका प्रविधिको यो उच्चतम विकासले ल्याएका माध्यमहरूलाई पनि कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने नियन्त्रणमुखी मात्रै सोच राखेर सर्फ गर्दाखेरि समस्या आएका छन्। त्यही त हामी यो दिशामा पनि जानुपर्छ भन्ने मलाई लाग्छ। यसरी अगाडि बढ्यो भनेपछि प्रश्न उठाउनेहरू, पत्रकारिताको मूल्याङ्कन गर्नेहरू को सङ्ख्या ठुलो हुन्छ र त्यसले पत्रकारिता क्षेत्रलाई करेक्सन हुनका लागि र मैले गलत लेखेँ भने म बहिष्कृत हुन्छु भन्ने एउटा तपाईँको त्रास अथवा भनौँ न त्यो चेतनासहित चाहिँ तपाईँको पत्रकारिता क्षेत्र उभिने अवस्था आउँछ। त्यो दिशामा हामीले लङ टर्म, सर्ट टर्म, मैले लङ टर्मको कुरा गरेँ, सर्ट टर्ममै पनि हामीले चाहिँ आफूलाई कसरी करेक्सन गर्ने, स्वनियमन कसरी गर्ने, राज्यले ल्याउँदै गरेका कानुनका मसौदा हेऱ्यो भने डर लाग्दा छन्, ती मसौदाहरूलाई हामी चाहिन्न, हामी यसरी जान्छौँ भनेर कसरी स्वनियमनको कल्चर डेभलप गर्ने भन्ने विषयमा पनि हामीले आजबाट सोध्नुपर्छ। पत्रकार महासङ्घले एडभोकेसीको पार्टमा यी कुराहरूलाई पनि अगाडि बढाउनु पर्छ, बढाउन सक्छ र बढाउँदै आएको पनि छ, यसलाई अझ प्रभावकारी ढङ्गले हामी बढाउने पनि छौँ।
हजुर, म अन्तमा छु, मसँग एक दुईवटा प्रश्न मात्रै बाँकी छन् सुन्नुपर्ने र बहस गर्नुपर्ने कुरा धेरै थियो, निरन्तर हामी यात्रामा सँगै हुनेछौँ, तर यति कुरा गरिरहँदा पनि विपुलजी तपाईँको मैले प्रारम्भमा पनि भने तपाईँ सक्रिय पत्रकारिता गरिरहेको एकजना पत्रकार महासंघको अध्यक्ष हुन आइपुग्नु भएको छ, घुमी फेरि हाम्रा व्यावसायिक संघ संगठनहरू, यो त चौथो अङ्ग भन्ने गरिन्छ, चौथो अङ्गको प्रमुख हुनुहुन्छ तपाईँ, अनि अब मिडिया इन्डस्ट्री सशक्त भएर आएको सबै कुरा छ, हामी व्यावसायिकताको कुरा गर्छौं, तर पनि घुमी फिरी फेरि यसको ज्वरो चाहिँ राजनीतिक पार्टीतिरै पुग्दो रहेछ। चुनाव भन्नुको कुरा, अब चुनावको मुद्दा सकियो, अब निर्माणको काम भनिराख्नु भएको छ अघिदेखि, फेरि घुमी फिरी रुम्जाटार भने जस्तो कहीँ न कहीँ हाम्रो व्यावसायिकता, हाम्रो काम, हाम्रो संघ संस्था, हाम्रो नागरिक समाज अथवा नागरिक संस्था यो चाहिँ राजनीतिकै ज्वरोमै गएर जोडिँदो रहेछ। त्यहाँबाट चाहिँ फुत्केर आनन्दले निर्विक के अरे निर्धक्क भएर काम गर्न सक्ने त्यो अवस्था चाहिँ कति हो कि यस्तै हो स्वाभाविक हो लोकतन्त्रमा?
अब होइन, यसको चाहिँ अब पहिलो कुरा त नेतृत्वको इच्छा शक्ति हो सबभन्दा ठुलो कुरा भन्ने मलाई लाग्छ। यो कुनै नियम विधि बाध्यताले बाँधेको कुरा होइन जुन प्रश्न उठाएछौँ। यो त के भन्दाखेरि नेतृत्वको कति इच्छा शक्ति छ भन्ने आधारमा एउटा कल्चर निर्माण, एउटा नयाँ नयाँ सभ्यता, नयाँ संस्कृति निर्माणमा नेतृत्वले कसरी योगदान दिन सक्छ भन्ने सन्दर्भसँग यो कुरा मेल खान्छ भन्ने मलाई लाग्छ। हाम्रो मैले उदाहरण दिने गरिरहेको छु धेरैपटक, एउटा उदाहरणले पटक पटक सुन्ने श्रोताहरू दर्शकहरूलाई यो कतिपटक दोहोऱ्यायो भन्ने पनि होला। हामी कुन समाजमा छौँ भने गाउँमा एउटा कुलो पानीको उपभोक्ता समिति बनाउन लायो भने पनि पोलिटिकल इन्ट्रेस्ट, दलीय इन्ट्रेस्ट हुन्छ, पोलिटिकल पार्टीले इन्ट्रेस्ट हुन्छ, तिन चार दिनसम्म गठन हुन नसकेर लिङ्गरिङ भएको अवस्था छ। हामी त्यो ढङ्गले विभक्त समाजका सदस्यहरू हौ भन्ने कुरालाई पहिले हामीले बुझ्यौँ भनेपछि हामीले यो प्रश्नको जवाब दिन सजिलो हुन्छ भन्ने मलाई लाग्छ। किनभने यति ठुलो नागरिक संस्था, यति ठुलो चाहिँ तपाईँको नेपालको रूपान्तरणमा इन्फ्लुएन्स गर्न सक्ने संस्था, नेपालको राष्ट्रिय मुद्दाहरूमा आफ्नो दृष्टिकोण दिएर राज्यलाई नै एउटा वे आउट दिन सक्ने संस्थाको निर्वाचनको बेला यी इन्ट्रेस्टहरू देखिन्छन्। सबैले पोलिटिकल इन्ट्रेस्टको कुरा गर्नुहुन्छ, मैले अझ थपेर भन्ने गरेको छ, पोलिटिकल बाहेकका अन्य तपाईँको टाइपका स्वार्थसँग इन्ट्रेस्ट ग्रुपहरूको इन्ट्रेस्ट पनि यति बेला प्रदर्शित हुँदा रहेछन् भन्ने अनुभूति मैले गरेको छु। त्यसले गर्दा ती सबै इन्ट्रेस्टहरू दुई चार दिनको चुनावको अगाडिका फेनामेना मात्रै त्यसलाई बाँधेर त्यस पछाडि नेतृत्वले चाहिँ पत्रकार महासङ्घले लिने एउटा बाटो र त्यसका लागि गर्ने निर्णय र निर्माण गर्ने नीति र निर्णय निर्माण प्रक्रियामा कुनै पनि चाहिँ तपाईँको इन्फ्लुएन्सहरू, कुनै पनि बाह्य प्रभावहरूलाई म प्रवेश गर्न दिन्न भनेर चाहिँ बलियो इच्छा शक्तिका साथ नेतृत्व उभियो र पत्रकारिता क्षेत्र र पत्रकार महासङ्घले स्वतन्त्रताको आन्दोलन अगाडि बढाउँदै गर्दाखेरि आफूले देखेको, आफूले उठाएको एजेन्डामा प्रश्नताका साथ आफूले प्रदर्शन गर्न सक्यो भने निर्वाचनमा त्यहाँ बेला देखिएका यी इन्ट्रेस्टहरू, यी चाहनाहरू, यी पोलिटिकल तपाईँको एजेन्डा स्थापित गर्ने चाहिँ तपाईँको चाहनाहरू त्यसै चाहिँ तपाईँको परास्त हुन्छन् भन्ने मलाई लाग्छ। त्यसले गर्दा यहाँनिर नेतृत्वको दृढता र सङ्कल्प सहितको उपस्थिति नै जरुरी छ भन्ने मलाई लाग्छ। कम्तीमा पनि म नेतृत्वमा रहँदासम्म मलाई निर्वाचनमा सहयोग गरेको नाममा कसैले पनि पत्रकार महासङ्घभित्र आफ्नो इन्ट्रेस्टहरू चाहिँ प्रवेश गरेर पाउने छैन, यो मेरो प्रतिबद्धता हो भन्ने धेरैपटक सार्वजनिक पनि गरेका छु, यहाँमा आज पनि म त्यो प्रतिबद्धता व्यक्त गर्दछु।
हुन्छ, समय दिनुभयो, बिहान मिठो संवाद गर्न पाइयो। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलज्यू, तपाईँलाई फेरि एकपटक हार्दिक बधाईको साथ धन्यवाद।
यो अवसरका लागि तपाईँ रेडियो नेपाल र सबै श्रोताहरूमा हार्दिक धन्यवाद, नमस्कार।
यहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, उहाँसँग नेपाली पत्रकारिता र पत्रकारिताका कन्टेन्ट, न्यूज रूम अथवा नीति निर्माण अथवा यसको प्राक्टिस अभ्यासका विषयमा केन्द्रित रहेर हामीले छलफल गर्यौं। साथी शंकर भण्डारी र म नवराज लम्साल आजको अन्तर्सम्वादको यो श्रृंखलाबाट विदा माग्छौं। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।